بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. آج کی مجلس ہے مجلس نمبر 37، معمولات چھوٹنے پر حسرت اور ندامت، اس کے بارے میں. کل ایک صاحب نے جو سوال کیا تھا کہ میرے یہاں ایک مرض ہے جو کہ سب سے بڑھ کر ہے، اور وہ کم ہمتی ہے کہ مجھ سے کوئی کام نہیں ہوتا، تو جواب میں حضرت نے فرمایا، جتنا بھی ہو جائے وہ بھی بے کیے ہوئے کی ندامت سے مل کر محروم نہ رہنے دے گا. پھر اس پر فرمایا کہ دیکھو، معمولات دو قسم کے ہیں، کم ہمتی دو قسم کی ہوتی، ایک تو فرائض اور واجبات ہے اور ایک نوافل ہے. تو فرائض اور واجبات میں تو ہمت کر کے کرنا ہی کرنا، نوافل کے اندر جو زیادہ نہیں ہو سکتا، کم ہو رہا ہے، تو جو زیادہ کی حسرت ہے تو اللہ تعالیٰ اس حسرت کی اور جو کم ہو رہا ہے اس کو ملا کر ہمیں محروم نہیں رہنے دیں گے. یہ حسرت بڑی نعمت ہے، یہ حسرت بڑی نعمت ہے، اس لیے کہ ندامت، یہ پشیمانی، یہ حسرت کہ مجھ سے زیادہ عمل نہیں ہو پا رہا ہے، یہ بھی بڑی چیز ہے. کیونکہ اللہ تعالیٰ اس ندامت اور حسرت کی بنیاد پر بھی عطا فرما دیتے ہیں. دیکھو، یہ اتنی آسان چیز ہے کہ ایک انسان کر تو نہیں سکتا، لیکن حسرت تو کر سکتا. جیسے وہ ایک لوہار آ رہا ہے، وہ قصہ وہی آ رہا ہے جو پہلے بھی گزر چکا. ہاں، تو فرمایا حسرت تو کر سکتا ہے، یہ بھی بڑی چیز ہے، کیونکہ اللہ تعالیٰ اس ندامت اور حسرت کی بنیاد پر بھی عطا فرما. ہمارے حضرت والی صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ حسرت نایاب بھی بڑی دولت ہے، حسرت نایاب بھی بڑی دولت ہے. کیا بھائی، کوئی میسج ہی نہیں ہے، کچھ نہیں ہے، کوئی سننے والا کوئی نہیں ہے کیا؟ یعنی اس بات کی حسرت کے مجھ سے کام نہ ہو سکا، یہ ساری باتیں نوافل کے بارے میں ہیں، یہ ساری باتیں نوافل کے بارے میں ہیں. فرائض میں صرف حسرت سے کام نہیں چلتا. دیکھو، نوافل میں نہیں ہو سکتا ہے، حسرت ہے تو اللہ دیں گے، لیکن فرائض بولے ہاں مجھے حسرت تو ہے، نہیں ہوتا ہے میرے سے، نہیں، اس میں تو کرنا ہی کرتا ہے. جی، تو فرائض میں صرف حسرت سے کام نہیں چلتا جب تک کہ اس فرض کو ادا نہ کر. البتہ نوافل میں یہ بات ہے کہ اگر نفل کام کے نہ ہونے کی حسرت ہو رہی ہے، کہ کتنے اللہ کے نیک بندے ہیں جو راتوں کو اٹھتے ہیں، اللہ تعالیٰ کی بارگاہ میں حاضر ہوتے ہیں، تہجد کی نماز ادا کرتے ہیں، تلاوت کرتے ہیں، لیکن مجھ سے یہ عمل نہیں ہو پاتا. یہ حسرت بھی بڑی دولت اور بڑی نعمت ہے. اللہ، جی، اب اگر یہ حسرت عذر قوی کے ساتھ ہو، اگر قوی عذر، ایک تو ویسے ہی ہو رہا ہے انسان، اور ایک واقعتاً معذوری کی وجہ سے، تو یہ اگر عذر قوی کے ساتھ ہو، پھر تو یقیناً یہ حسرت اصل عمل کے ثواب تک پہنچا دیتی. ویسے بھی یہ حسرت فائدہ مند ہے، لیکن واقعتاً انسان معذور ہے، بیمار ہے، زیادہ عمل نہیں کر سکتا، فرائض صرف پڑھ لیا، بستر پر پڑا ہوا ہے، تو معذور ہے اور حسرت ہے، تو فرمایا تو پھر تو اس کو اصل عمل کے ثواب تک پہنچا دیتی. مثلا ایک کی حسرت کی معذوری کی وجہ سے بستر پر پڑا ہوا ہو، بیمار ہو، بستر سے اٹھ نہیں سکتا، اگر یہ بیماری نہ ہوتی اور میں تندرست ہوتا تو خوب نوافل ادا کرتا، خوب ذکر و اذکار کرتا، تو اور خوب دین کی محنت کرتا، جو بھی ہے اگر بیماری نہ ہوتے میں تندرست ہوتا تو خوب کرتا، خوب ذکر و اذکار کرتا، ہائے افسوس کہ مجھ سے نوافل ادا نہیں ہو رہے، چونکہ حسرت عذر کی وجہ سے ہے، اس لیے یقیناً یہ عذر عمل تک پہنچا دے گا اور اس کو وہی ثواب ملے گا جو تندرستی کی حالت میں کھڑے ہو کر نوافل پڑھنے میں ملتا ہے. تو حسرت بہت بڑی چیز ہے. تو حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ اور لوہار کا واقعہ، ایک صورت یہ ہے کہ نوافل پڑھنے سے عذر تو کوئی نہیں ہے، ایک صورت تو یہ ہے کہ نوافل پڑھنے سے عذر تو کوئی نہیں ہے، البتہ کم ہمتی ہے، مطلب وہ عبادت کرنے میں نوافل کرنے میں کم ہمتی ہے، ایک تو عذر ہے تو اصل تک جو اجر ملے گا، اور کم ہمت کی وجہ سے حسرت ہو رہی کہ اگر ہمت ہوتی تو عمل کر لیتا، یہ حسرت کرنے والا بھی انشاءاللہ محروم نہیں رہے گا. میرے والد صاحب رحمت اللہ علیہ حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ کا قصہ سنایا کرتے تھے. حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ جو بڑے اونچے درجے کے اولیاء اللہ میں سے تھے، بہت بڑے محدث اور فقیہ تھے، جب ان کا انتقال ہو گیا تو کسی نے ان کو خواب میں دیکھا، ان سے پوچھا کہ اللہ تعالیٰ نے آپ کے ساتھ کیا معاملہ فرمایا. جواب دیا کہ اللہ تعالیٰ نے بڑا کرم کا معاملہ فرمایا اور بڑے اونچے درجات عطا فرمائے، البتہ مجھے وہ درجہ نہ مل سکا جو درجہ اللہ تعالیٰ نے اس لوہار کو عطا فرمایا. جو میرے گھر کے سامنے رہتا تھا وہ لوہار مجھ سے آگے بڑھ گیا. تو خواب دیکھنے والا شخص جب بیدار ہوا تو اس کو جستجو ہوئی، ڈھونڈنا ہو کہ وہ کون لوہار تھا اور کیا عمل کرتا تھا جس کی وجہ سے وہ حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ سے آگے بڑھ گیا. وہ جاہل یا عالم، لیکن وہ آگے بڑھ گیا. چنانچہ وہ شخص اس محلے میں گیا، معلومات کی تو پتا چلا کہ واقعتاً حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ کے گھر کے سامنے ایک لوہار رہتا تھا، اس لوہار کا انتقال ہو چکا. چنانچہ اس لوہار کے گھر گیا، اس کی بیوی سے پورا خواب بیان کیا، اس کے بعد اس سے پوچھا کہ تمہارا شوہر کون سا ایسا نیک عمل کرتا تھا جس کے نتیجے میں وہ حضرت عبداللہ بن مبارک سے بھی آگے بڑھ گیا. جی، تو اس کی بیوی نے جواب دیا کہ وہ سارا دن لوہار کو لوہا کٹتا تھا، کوئی خاص نیک عمل تو نہیں کرتا تھا. البتہ دو باتیں اس کے اندر تھی، ایک یہ کہ جس وقت وہ لوہا پیٹ رہا ہوتا یعنی کٹتا، اس دوران اگر اذان کی آواز کان میں پڑتی تو فوراً کام بن کر کے مسجد کی طرف نماز کے لیے چلا جاتا، یہاں تک کہ اگر اس نے لوہا پیٹنے کے لیے ہتھوڑا سر سے اوپر اٹھایا ہوا ہوتا اور اس وقت اذان کی آواز کان میں پڑ جاتی تو وہ اتنا گوارا نہیں ہوتا تھا کہ اس کو اس کے ذریعے ایک ضرب اور لگا دو، بلکہ اس ہتھوڑے کو پیچھے کی طرف پھینک دیتا تھا اور نماز کے لیے چلا جاتا تھا. ایک بات تو یہ تھی، اور دوسرا یہ کہ ہمارے گھر کے سامنے ایک بزرگ حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ رہا کرتے تھے. وہ رات بھر اپنے گھر کی چھت پر اللہ تعالیٰ کی عبادت میں کھڑے رہتے تھے اور ایسا معلوم ہوتا تھا جیسے کوئی لکڑی کھڑی ہے. میرا شوہر ان کو اس طرح رات بھر عبادت کرتے دیکھ کر یہ حسرت کیا کرتا تھا کہ دیکھو یہ حضرت عبداللہ بن مبارک اتنے بڑے محدث، اتنے بڑے بزرگ ہے، اللہ تعالیٰ نے انہیں فراغت عطا فرمائی ہے جس کی وجہ سے رات بھر کھڑے ہو کر عبادت کرتے رہتے ہیں. اگر ہمیں بھی فراغت ہوتی تو ہم بھی ان کی طرح رات کو عبادت کیا کرتے ہیں. میرے والد صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اللہ تعالیٰ نے اس لوہار کو اس حسرت کی وجہ سے حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ سے آگے بڑھا دی، اس لوہار کو اس حسرت کی وجہ سے عبداللہ بن مبارک رحمت اللہ علیہ سے آگے بڑھا دی. اس لیے یہ حسرت بھی بڑی دولت ہے. وہ بیچارہ تھکا رہتا تھا، تھک کے چور ہو کر ابھی اور تو کچھ نہیں کر سکتا تھا، حسرت تو کر سکتا تھا، کاش میں بھی ایسا کرتا. یہ حسرت بھی بڑی دولت ہے، عبداللہ آگے بڑھا دیا. بہرحال اگر نوافل اور ذکر و اذکار وغیرہ زیادہ نہ بن پڑے تو کم از کم دل میں उनके न करने की हसरत ही पैदा हो जाए तो फिर वो आदमी अल्लाह ताला की रहमत से महरूम नहीं रहता। इसीलिए हजरत वाला ने जवाब में लिखा कि जितना भी हो जाए वो भी बेकिए हुए की नदामत से मिलकर महरूम न रहने देगा इंशा अल्लाह। अल्लाह अल्लाह, अल्लाह ने तो कितना आसान कर दिया, लेकिन हम ही हैं कि हम अल्लाह तक पहुंच नहीं रहे। वरना अल्लाह ताला ने अपने तक आने का रास्ता बहुत आसान कर दिया, बहुत आसान कर दिया, लेकिन कोई चलने वाला नहीं है जी। ये रास्ता पूरा खाली पड़ा हुआ है, कोई ट्रैफिक भी नहीं। दूसरे सारे रास्ते हुब्बे दुनिया है, तकब्बुर के है, वो जितने रास्ते है उसमें बहुत ट्रैफिक है, एक दूसरे से आगे बढ़ने के लिए बहुत मुश्किल हो जाता है, और ये बिल्कुल खाली पड़ा हुआ है। इस रास्ते पर आ जाओ और कम से कम हसरत तो कर सकते हैं। इस जवाब से इस तरफ भी इशारा हो गया कि जितना कुछ हो सके कर लिया जाए, जितना कुछ हो सके कर लिया जाए, पूरा न सही तो अधूरा ही हो, पूरा न सही तो अधूरा ही हो, कामिल के ख्याल में नाकिस को भी छोड़ा न जाए, कामिल के ख्याल में नाकिस को भी छोड़ा न जाए, फिर उसकी तकमील न होने की हसरत से पूरे अमल का ही अजर मिलने की तवक्कु है। तकमील देखो, एक इंसान है कामिल अमल तो नहीं कर सकता, तो नाकिस की वजह से कामिल, यानी कामिल नहीं हो सकता, तो नाकिस को न छोड़े। नफ्स का धोखा दे, बोल तेरे से तो होता तो है नहीं, छोड़ दे। नहीं, वो नाकिस भी जो हो रहा है वो भी कर लो, नाकिस तो कर लिया लेकिन कामिल न होने की जो हसरत है ना, तो उसकी वजह से अल्लाह ताला कामिल अजर का सवाब अता फरमा देंगे, कामिल अजर मिलने की तवक्कु है, उम्मीद है, अल्लाह दे सकते हैं पूरा का पूरा, क्योंकि हसरत तो कामिल की थी, हुआ अधूरा, तो उस हसरत को इस अधूरे के साथ मिलाकर अल्लाह कामिल का अजर दे सकते। देखो कितना रास्ता आसान है। और एक सवाल अभी और है, एक साहब ने किया जो हम सबका सवाल है। एक और साहब ने हजरत थानवी रहमतुल्लाह अलैह को लिखा कि कुछ जिक्र तलावत तिलावत तो करने लगा हूं, कुछ जिक्र तलावत तिलावत तो करने लगा हूं, तहज्जुद भी बाद इशा जारी है, लेकिन हनूज अभी तक कल्ब में फरहत पैदा नहीं हुई। ये हम सबका सवाल है ना, क्या कुछ कुछ अमल तो कर रहे लेकिन कुछ मजा नहीं आ रहा है। कुछ लोग कहते हैं ना, मुराकबा तो कर रहे लेकिन मजा नहीं आ रहा है। तो ये वही है कि जिक्र तिलावत तो हो रही है और तहज्जुद भी, नाकिस तहज्जुद यानी ईशा के बाद ही पढ़ रहे हूं, तो बहुत से लोगों को शिकवा रहता है कि हम जिक्र भी करते हैं तिलावत भी करते हैं लेकिन कोई फरहत सुरूर इम्बिसात महसूस नहीं होता। चुनाचे उसके नतीजे में लोग ये समझते हैं कि मेरा ये अमल बेकार है। हाँ, लोग क्यों, नफ्स धोखा देगा ना, वो ये देगा कि तेरा अमल तो बेकार है, मजा तो आ नहीं रहा है, या कोई शकावत कल्बी और संग दिली है, या तेरा दिल सख्त है कि देख तेरे को न रोना आ रहा है न कुछ फरहत हो रही है, तेरा दिल सख्त हो गया है जिसकी वजह से इम्बिसात नहीं हो रहा है, खुशी नहीं हो रही है, या खुदा जाने क्या है, मसाविस आएंगे और फिर उसके नतीजे में वो परेशान हो जाता है। अब वो अगर अकेला होगा तो परेशान हो जाएगा, और अगर उसका कोई रहबर और शेख होगा तो उनसे पूछेगा, वो परेशान हो जाए, और बाद औकात मायूसी तक नौबत पहुंच जाती, मायूसी तक नौबत पहुंच जाती। और है बहुत सारे लोग बेचारे इस वक्त उस दर्जे तक पहुंच गए हैं जो मायूस हो चुके, अब क्या होगा क्या करूं, वो उनको जरूरी है कि वो रहबर जल्दी से पकड़ ले, वरना और ज्यादा गाड़ी रिवर्स में चली जाएगी। कोई ना कोई पकड़ ले, कोई अल्लाह वाले हो उनके सामने अपनी सारी बात को रख ले, अकेला अकेला उसका नफ्स उसको मार रहा होता है। तो फरमाया ये मायूसी तक नौबत पहुंच जाती। इसके जवाब में, ये तो सवाल था, तो उसके जवाब में हजरत वाला ने फरमाया, रहमत तो पैदा हो गई है, रहमत तो पैदा हो गई है, जो रहबरी कर रही है, फरहत खुद उसकी लौंडी है, फरहत तो उसकी खादिमा है, अपनी बारी में वो भी हाजिर हो जाएगी। सुभान अल्लाह, सुभान अल्लाह, सुभान अल्लाह। आगे बात समझ में आ जाए, रहमत तो पैदा हो गई है, यानी आपने जो जिक्र और तिलावत किया और तहज्जुद भी पढ़ लिया, वो सब कुछ आपने किया, तो रहमत तो पैदा हो गई, जो रहबरी कर रही है। रहा फरहत, फरहत तो रहमत की खादिमा है, तो वो भी जब उसकी बारी आएगी तो वो भी हाजिर हो जाएगी। तो वो भी हाजिर हो जाएगी, घबराते क्यों? यानी असल चीज तो अल्लाह ताला की रहमत यानी अमल की तौफीक है, वो तो हो गई। असल चीज तो रहमत, रहमत की अमल की तौफीक है, ये अमल करने की जो तौफीक हो रही है बड़ी नेमत है, इसकी कदर करो और उस पर शुक्र अदा करो, ये रहमत तुम्हारी रहबरी कर रही है। बाकी रही फरहत, खुशी, इंबिसात, जरा मजा, वो तो इस रहमत की लौंडी है, खादिमा है, जब उसकी बारी आएगी तो वो भी हाजिर हो जाएगी। ये भी क्या जरूरी है कि वो भी हाजिर हो, कोई जरूरी नहीं। अगर सारी उम्र फरहत हासिल न हो तो भी कोई घाटा नहीं। तो खादिमा आ गई तो ठीक है, ना आई तो कोई बात नहीं, रहमत तो है ना। अजीब, अल्लाह, देखो क्या, कितना आसान कर दिया। अल्लाह हमारे इन बुजुर्गों को जजाए खैर दे, इनकी कब्रों को नूर से भर दे, पूरी उम्मत की तरह से इनको बेहतरीन बदला अता फरमाए। क्या इन्होंने आसान कर दिया है, कितनी उम्मीदें दिला दी, कितनी उम्मीद दिला फरमाए। ये भी रहमत है, वरना तसव्वुफ तो पता नहीं लोगों ने इतना मुश्किल कर दिया था, तुम तो महरूम हो जाओगे, तुमने ऐसा नहीं किया, तुमने ऐसा नहीं किया। ये देखो, ये तसव्वुफ एक ये है, कैसा बता रहे। हाँ, लोगों ने बड़ा मुश्किल कर दिया था। इन हजरत की बरकत से अल्लाह ताला आपको भी दे रहा है, लज्जत और कैफियत मकसूद नहीं, वो लौंडी है। पहले भी ये बातें गई है कि लज्जत ये मतलूब यानी महमूद तो है, मकसूद नहीं, याद है। मतलूब तो यानी महमूद तो है, मकसूद नहीं, ये जुमला याद रखना, महमूद तो है मकसूद नहीं, मकसूद तो अमल करना था, वो रहमत है, और महमूद वो उसकी लौंडी, यानी अगर फरहत होती तो फरहत मिले ये अच्छी चीज तो है, लेकिन न मिले तो कोई बुरी है नहीं, महरूमी है नहीं, और वो कोई घटिया नहीं गिना जाएगा, उसका दर्जा कम नहीं होगा, कुछ भी नहीं होगा। हजरत हाजी साहब रहमतुल्लाह अलैह, हजरत हकीम उल उम्मत रहमतुल्लाह अलैह के सिलसिले में ये बात दूध का दूध और पानी का पानी की तरह वाज हो चुकी है, खोल खोल कर रखते हैं, अब इसमें कोई इबहाम बाकी नहीं रहा। वो ये कि अमल बजाते खुद मकसूद है, ये आया देखो, अमल बजाते खुद मकसूद है, इस अमल के जरिए हासिल होने वाली कैफियत मकसूद नहीं। क्या जुमला गया था, महमूद है, मकसूद नहीं। मसलन अमल के नतीजे में लज्जत आ रही है, मजा आ रहा है, रिक्कत यानी नरमी और रोना तारी हो रहा है, रोना आ रहा है, ये चीजें बजाते खुद मकसूद नहीं, अगर हासिल हो जाए तो अल्लाह ताला की नेमत है, अगर हासिल न हो तो कोई घाटा नहीं। असल मकसूद अमल है, इसलिए अमल कर लो, चाहे वो तिलावत हो, चाहे वो नमाज हो, चाहे वो जिक्र हो, या कोई और अमल हो, बस वो हासिल हो जाए। महमूद है मकसूद नहीं, ये जुमला इधर नहीं उधर था। अल्लाह अकबर, कितना आसान, कितना आसान हो। आज हर इंसान को देखो तो वो महमूद की कैफियत लेने जा रहा है, जो मकसूद नहीं। और फिर नाउम्मीदी में चला जाता है, पता नहीं मेरे से तो अल्लाह नाराज हो गए और मेरे पर तो अल्लाह का गजब है, मेरे गुनाह इतने बढ़ गए इसलिए मुझे रोना भी नहीं आ रहा, ऐसे वसा भी आते हैं बेचारे गुनेगार को, तो और ज्यादा आते हैं। हाँ इसलिए देखो मेरे को कुछ भी इसका एहसास नहीं हो रहा है। हाँ नफ्स कहेगा क्या कि छोड़ दे, नहीं नहीं करते जाओ। बाज लोग इस सिलसिले में बड़े परेशान होते हैं कि जिक्र करते करते इतने दिन हो गए लेकिन आज तक कभी रोना नहीं आया, है ना? ये होता है, बहुत सो के सवाल भी आया, मुराकबा भी करते करते इतने दिन हो गए आज तक कुछ समझ में ही नहीं आ रहा है, कभी रिक्कत तारी नहीं होती। मैं तो बड़ा शकील कल्ब हूं, मेरा दिल तो बहुत सख्त है, मैं तो बड़ा मरदूद हूं, ये होता रहता है ना अंदर, वसवसे आते हैं कि मैं तो बड़ा मरदूद हूं, देख तेरे से तो अल्लाह नाराज है, ये सब अजीब अजीब अल्फाज आते हैं। याद रखिए ये रोना आना न आना गैर इख्तियारी मामला है, इस पर नजात का मदार नहीं। असल चीज ये है कि ये देखो कि जिस रास्ते पर तुम चल रहे हो वो रास्ता दुरुस्त है या नहीं, जो अमल तुम कर रहे हो वो अमल दुरुस्त है या नहीं, बस ये देखो। अरे उसके पीछे न पड़ो, आज हर इंसान उसके पीछे पड़ा हुआ है, और जिसको रोना आ गया तो ओहो वो तो इतना खुश, और दूसरे लोग भी समझते हैं ओ ये तो जब भी बस थोड़ी सी बात करते तो रोना शुरू कर, कितने बड़े अल्लाह वाले हैं। तो अभी लोग उसी को अल्लाह वाला समझते जो थोड़ी सी बात में रोना शुरू कर दे, हाँ या कोई करामत दिखाई दे या कुछ और हो जाए, तो देखो ये चीज नहीं है, असल तो अमल है। इसलिए फरमाया दावत देना हमारा काम है, दावत देने के बाद अगर उसको हिदायत न मिली तो उसके पीछे मत पड़ो, ये तुम्हारा फर्ज था कि तुम दावत दो, दुओ वो तुमने कर दिया, अब हिदायत तुम्हारे हाथ में नहीं है, हिदायत तो अल्लाह के हाथ में है, हम अपना काम कर ले ये रहमत है, हिदायत मिल गई ये मकसूद नहीं है, दावत उसको समझाना मकसूद है, उसको करीब करना मकसूद है, उसको तरह तरह से अमल पर लाने के लिए समझाना मकसूद है, वो हो गया, चाहे फिर वो हमारे साल भर के समझाने के बाद भी अगर हिदायत पर ना आया तो उसमें परेशान होने की जरूरत नहीं है, उसके बारे में गिबत करने की जरूरत नहीं है, बुरा भला कहने की जरूरत नहीं है, इसलिए कि वो हमारे हाथ में है नहीं। हमारा काम था अमल करना, दावत देना, इसलिए को एक एक ईमान वाले को पकड़ पकड़ के दावत दो। हाँ इसीलिए फरमाते घर घर की जो मुलाकात है वो इसलिए है ताकि हुज्जत तमाम हो जाए कि हमने हर घर में वो ईमान कलमे वाला है, चाहे वो जिस मसलक से भी ताल्लुक रखता हो लेकिन हमें दावत पहुंचानी चाहिए जितनी हमारी हिम्मत। तो पहले दावत समझो, दावत सीखो, और दावत कैसे देनी है वो तरीका सीखकर फिर दावत दी जाए। बहुत से लोगों से ये सुन रखा है कि जब बैतुल्ला शरीफ पर पहली नजर पड़ती है तो आदमी हंसता है या रोता है, ये बात लोगों के दरमियान में मशहूर हो चुकी। अब एक शख्स वहां पहुंचा बैतुल्ला पर, नजर पड़ी तो न हंसी आई न रोना आया, लो न हंसी आई न रोना आया। अब वो शख्स बहुत परेशान हो रहा है कि मैं तो शैतान हूं, मैं तो मर्दूद हो चुका हूं, इसलिए कि मुझे तो न हंसी आई है और न ही रोना आया। तो याद रखे वहां पर हंसने और रोने की कोई हकीकत नहीं है, हाँ कि या तो रोना आएगा या हंसना आएगा, ये तो सब वैसे ही बातें उड़ा दी गई, उसकी कोई हकीकत नहीं। अरे जब वहां पहुंच गए और बैतुल्ला शरीफ पर निगाह पड़ गई और वहां पर हाजिर होकर तवाफ करने की तौफीक हो गई तो बस ये भी अल्लाह ताला का करम और एहसान है, चाहे रोना आए या ना आए, अगर रोना आए तो नेमत है, रोना ना आए तब भी गम की कोई बात नहीं, और उसकी वजह से महरूमी नहीं होगी, इसलिए कि ये कैफियत मकसूद ही नहीं उनकी तरफ ज्यादा ध्यान करने की जरूरत ही नहीं। असल यह है कि देखो कि जो अमल मामूर भी है वो अदा हो रहा है या नहीं। अल्लाह सारी उम्मत को समझा दो, बेचारे लोग कितने 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 वसाविस में मुब्तला है। समझा दो, बोले जो कर रहे हैं बस ये भी अल्लाह का करम है। समरात उसके नतीजे का इंतजार ये खुद रुकावट है। हदीस शरीफ में आता है, इजा सर्रत का हसनतु व साअत का सैयतु फअंत मुमिन। फरमाया यानी तेरी नेकी तुझे खुश करे और तेरी बुराई तुझे बुरी मालूम हो तो तुम मोमिन हो। ईमान की अलामत बता, तेरी नेकी तुझे खुश करे और तेरी बुराई तुझे बुरी मालूम, बुरी बुराई करने के बाद जो बुराई हो यानी बुरा मालूम हो रहा है, फरमाया ये ईमान की अलामत है। वरना तो बुरा करने के बाद भी बुरा मालूम नहीं होता, बोले मैंने क्या कर दिया, कुछ भी नहीं हुआ। ये तो बहुत आखिरी दर्जे में तो इंतहा पर पहुंच गया। और फरमाया बुराई हो गई लेकिन बुरा मालूम हो रहा है तो फरमाया मोमिन। ये हदीस सुनकर बाज लोगों को ख्याल होता है कि हमें इबादत करने के बाद इस किस्म की अलामत नजर आनी चाहिए, कुछ निशात हासिल होना चाहिए, कुछ खुशी हासिल होनी चाहिए यह हदीस पढ़ने के बाद, लेकिन हमें तो इबादत करने के बाद इस किस्म की अलामत नजर नहीं आती। इबादत करने के बाद इस किस्म की अलामत नजर नहीं आती। तो सुनिए, अव्वल तो याद रखिए कि नताइज और समरात इंतजार करने से नहीं मिलते, बल्कि हजरत थानी रहमतुल्लाह अलैह फरमाते हैं कि ये समरात का इंतजार बजाते खुद एक हिजाब और पर्दा है। तुम उस नतीजे पर कि मुझे खुशी मालूम हुई हुई या नहीं हुई, मुझे गम मालूम हुआ या नहीं हुआ, तो फरमाया ये भी एक हिजाब है, इसके इंतजार में मत रहो, वो तो जब उसका वक्त आएगा सब मालूम हो जाएगा। समझे? हाँ, जब तक इंतजार लगा रहेगा उस वक्त तक ये हासिल नहीं होगा। जब तक इंतजार होगा तो ये चीज नहीं मिलेगी। इस इंतजार की मिसाल ऐसी है जैसे कहा जाता है कि एक मर्तबा जुलाहे ने दो रकात पढ़ ली। जुलाहे ने, जुलाह किसको कहते हैं? कपड़ा बुनने वाला। हाँ, जुलाहे ने, कपड़ा बुनने वाला जो कपड़ा बनाते हैं तो उसको जुलाहा कहते हैं। जुलाहा ने दो रकात पढ़ ली और वो इंतजार में बैठा है कि मेरे ऊपर कब वही नाजिल होती है। ये तो उसकी मिसाल ऐसी होगी कि दो रकात नमाज पढ़ी और सोचने लगा मेरे पर कब वही नाजिल, इसलिए कि इन समरात का इंतजार न होना चाहिए। फरमाया इसका इंतजार न होना, क्यों? कि ये अमल बजाते खुद मकसूद है, ये अमल बजाते खुद मकसूद है कि आपने नमाज पढ़ ली। यह अमल जब आपने नमाज पढ़ ली तो यही अमल है और यही मकसूद है और यही नतीजा और समरा है। नमाज के अदा हो जाने के बाद आगे और किसी चीज की इंतजार की जरूरत नहीं है। पर आज तो अमल करने के बाद देखते हैं क्या मिला क्या नहीं मिला। अल्लाह अल्लाह, देखो कितना खोल खोल कहते हैं ना, दूध का दूध पानी का पानी अलग कर दिया। दूसरे ये कि हदीस शरीफ में जिस खुशी और बुरे लगने का तस्किरा है उससे मुराद अकली तौर पर किसी अच्छे अमल को अच्छा समझना और बुरे अमल को बुरा समझना है। यहां अकली तौर पर समझे, तबई असर भी पैदा हो जाए तो बहुत बेहतर है। समझे, तबई ये गैर इख्तियारी है, तबई असर भी पैदा हो जाए तो बेहतर है, और अगर तबीयी असर महसूस न हो तो भी कोई मुजायका नहीं। यहाँ अकली और अकल में तो लगेगा कि हाँ देखो इंसान एक नेकी का काम करके अकल के एतबार से तो उसको खुशी होगी। हाँ जी, खुद नमाज ही मकसूद है। कुरान करीम अल्लाह ताला ने फरमाया, फैजा फरग तंसब व इला रब्बिक फरगब। जब तुम दूसरे कामों से फारिग हो जाओ तो थको, फंसब थको यानी अपने आप को इबादत में थकाओ। ये है, लंबा कयाम करो। कैसा थकाओ? लंबा रुकू करो, लंबा सजदा करो। इस आयत में नमाज के अंदर थकने को बजाते खुद मकसूद करार दिया। यही अमल है और यही मकसूद وہ مطلوب ہے، اس عمل میں کسی اور چیز کی ضرورت نہیں۔ حضرت تھانی رحمۃ اللہ علیہ کی تعلیمات میں اس کو بہت وضاحت سے بیان کیا گیا تاکہ لوگوں کے اندر مایوسی کی کیفیت پیدا نہ ہو۔ جی، لوگوں کے اندر مایوسی کی کیفیت پیدا نہ ہو۔ جب عمل کی توفیق ہو گئی تو یہ توفیق خود اللہ تعالیٰ کا ایک انعام ہے، بس اب اور کسی چیز کی تلاش کرنے کی ضرورت نہیں۔ سبحان اللہ، کیا بات بتا دی، عوام کے لیے بہت اچھی بات۔ نا امیدی میں بہت لوگ چلے گئے، بہت نا امید، اتنے لوگ ڈپریشن میں ہے، اتنے ڈپریشن میں ہے جس کی کوئی انتہا نہیں، اور بڑھ رہے دن بدن۔ اس کی وجہ کہ یہ دین معلوم نہیں، یہ دین اگر لوگوں کو پتا چل جائے تو ہر ایک ڈپریشن سے نکل جائے گا۔ عجیب عجیب بیچارہ ہے، اب ان کے پاس نہ کوئی رہبر ہے، نہ کسی سے پوچھتے ہیں، نفس مار رہا ہے، اور پھر آگے جا کے بیچارے کسی کام کے نہیں رہتے۔ ہاں، اور پوچھیں گے بھی تو کون سا سوال، اور ایسے ایسے لوگوں سے جو بیچارے بالکل جاہل ہے، جو جاہل ہے ان سے پوچھتے ہیں۔ ارے اچھا، جب اپنی صحت کے لیے اچھا ڈاکٹر پکڑتے ہیں تو اپنی ایمان کی صحت کے لیے بھی تو اچھا ڈاکٹر پکڑنا چاہیے۔ ہاں جی، آج تو ہمیں ہر ایک کو پکڑ لیا، بس ذرا سا کوئی زیادہ بیان اچھا کرتا ہے تو اس سے پوچھ لیا، یا کوئی عالم کی ڈگری لے کر آ گئے اس سے پوچھ لیا، یہ اس کا نہیں ہے، نہیں کام، وہ خود بیچارہ محتاج ہوتا ہے۔ اس لیے دیکھو، اور یہی وجہ ہے اس وقت میں تھوڑے بہت، ایک تو جو بیچارے گناہوں میں ہیں، دین سے بالکل دور ہے، نمازوں سے دور ہے، روزوں سے دور ہے، وہ تو اپنے گناہوں کی وجہ سے بیچارے ڈپریشن میں گئے ہو، لیکن جو لوگ تھوڑے بہت اعمال کر رہے ہیں وہ ان کیفیات نہ ملنے کی وجہ سے ڈپریشن میں۔ جی، تو یہاں تو عین منزل ہے، تھکن سے چور ہو جانا، اے ہے عین منزل ہے، تھکن سے چور ہو جانا۔ اسی مضمون کو ادا کرنے کے لیے کسی زمانے میں میں نے ایک شعر کہا تھا، حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ نے اس شعر کو بڑا پسند فرمایا تھا۔ وہ یہ کہ قدم ہے راہ الفت میں تو منزل کی ہوس کیسی، یہ حضرت کی ایک نظم ہے جس کے اندر یہ شعر ہے، حضرت مفتی تقی عثمانی صاحب دامت برکاتہم نے بھی پڑھی ہے خود۔ قدم ہے راہ الفت میں تو منزل کی ہوس کیسی، قدم ہے راہ الفت میں یعنی محبت کی راہ میں تو منزل کی ہوس کیسی، یہاں تو عین منزل ہے، تھکن سے چور ہو جانا۔ سبحان اللہ، یہاں تو عین منزل ہے، تھکن سے چور ہو جانا۔ ارے عمل کر کے تھک گئے، بس منزل پر پہنچ گئے، یوں سمجھ لو، سمجھے؟ عمل کر کے جو تھک گئے ہیں نا، صبح سے شام تک نمازیں پڑھ کر، تلاوت کر کے، دعوت دے کر، اور اس کی مدد کر کے، اس کی ہیلپ کر کے، گھر میں خدمت کر کے، اور سب کو، جو یہ منزل پر جو تھک گئے نا، تو تھکن سے چور ہو جانا، یہی تو عین منزل، منزل پر پہنچ گئے۔ اللہ اکبر کبیر، قدم ہے راہ الفت میں تو منزل کی ہوس کیسی، منزل سے مراد یہاں پر وہ کیفیات، جو کیفیات ہم ڈھونڈ رہے ہیں نا، تو ہم اس کو ڈھونڈ رہے ہیں، تو فرا منزل کی ہوس کیسی، یہاں تو عین منزل ہے، تھکن سے چور ہو جانا۔ یعنی جب اللہ تعالی کے فضل و کرم سے صحیح راستے پر جا رہے ہیں، صراط مستقیم پر قدم ہے، تو اب یہ ہوس کی ہمیں کشف ہونا چاہیے، الہام ہونا چاہیے، آنسو بہنا چاہیے، نور نظر آنا چاہیے، یہ کیفیات ہونی چاہیے، یہ سب باتیں بیکار ہے، یہ منزل یہ بیکار ہے۔ ارے یہاں تو عمل کرنا اور عمل کے اندر اپنے آپ کو تھکانا ہی مقصود ہے۔ سمجھ گئے؟ اللہ، اس لیے فرحت حاصل ہونے کی زیادہ فکر میں نہ پڑنا چاہیے، اس لیے کہ بعض اوقات یہ فرحت، یہ نشاط، یہ حلاوت الٹا نقصان دہ ہو جاتی۔ یہ فرحت، یہ نشاط، یہ حلاوت کیا ہوتی ہے؟ بعض مرتبہ نقصان دہ ہو جاتی ہے، اور واقعی اس لیے اللہ تعالیٰ جلدی دیتے نہیں ہیں، پتا ہے کہ میرے بندے کو اگر میں یہ چیز دے دوں گا تو یہ اپنے راستے سے ہٹ جائے گا، راستے سے ہٹ جائے گا. اس لیے حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ دائی کام کرنے والا کام کرتا رہے گا لیکن اپنے آپ کو کبھی نہیں سمجھا کہ میں نے کر لیا، کیونکہ اگر یہ سمجھ جائے کہ میں نے کر لیا تو راستے سے پٹک جائے گا، راستے سے ہٹ جائے گا. یہاں تو کرتا جائے گا، کہتے میں نے کچھ نہیں کیا، اور واقعتاً ایسے لوگ تھے جو آج تک آئے، کرتے جاتے تھے اور کہتے ہم نے کچھ نہیں کیا، ہم نہیں تو اور کرتے تھے اور کرتے، وہی تھک کر بےچارے قبروں میں چلے گئے، منزل پر پہنچ گئے. تو یہ ہے کہ یہ مت ڈھونڈو کہ ہاں میں بن گیا، اصل میں دیکھنا ہے چاہتے کہ میں کتنا بڑا بزرگ بنا. تو فرمایا اس لیے فرحت حاصل ہونے کی زیادہ فکر میں نہ پڑنا چاہیے، اس لیے کہ بعض اوقات یہ فرحت، یہ نشاط، یہ حلاوت الٹا نقصان دہ ہو جاتی ہے. مثلا نماز میں بڑا کیف اور سرور حاصل ہو رہا ہے، ارے مزہ آ رہا ہے، فرحت حاصل ہو رہی ہے، تو اس کے نتیجے میں دماغ کے اندر کچھ گھمنڈ پیدا ہو جاتا ہے کہ میں بھی کچھ ہو گیا ہوں، میں بھی کسی مقام تک پہنچ گیا ہوں، اور اس گھمنڈ کے آتے ہی وہ عمل عکار چلا گیا، بیکار ہو گیا. اس لیے بعض اوقات اس سرور اور کیفیت کے پیدا ہونے سے نقصان ہو جاتا ہے. وہ شخص قابل مبارکباد ہے، بخلاف اس شخص کے جو عمل کو مشقت سے انجام دے رہا ہے، اس میں تھک رہا ہے، اس کو عمل کے اندر کوئی سرور اور مزہ نہیں آ رہا ہے، تو انشاءاللہ وہ شخص تکبر پیدا ہونے کے خطرے سے بچ جائے گا. اس لیے حضرت گنگوہی قدس اللہ سرہ رحمت اللہ علیہ فرماتے ہیں کہ جس شخص کو ساری عمر، حضرت گنگوہی رحمت اللہ علیہ فرماتے ہیں جس شخص کو ساری عمر کبھی نماز میں مزہ نہ آیا ہو لیکن نماز پڑھتا رہا ہو، میں اس کو مبارکباد دیتا ہوں، اس لیے کہ مزہ نہ آنے کے باوجود پڑھنا یہ اس کی اخلاص اور للہیت کی دلیل ہے، اس کی اخلاص اور للہیت کی دلیل ہے، اس میں کوئی نفسانی خواہش شامل نہیں ہے. ارے بابا، اس لیے حضرت تھانی رحمت اللہ علیہ فرما رہے ہیں کہ فرحت حاصل ہو جانا، ہونے کی فکر میں زیادہ نہ پڑو، بس جو کام کر رہے ہو اس میں لگے رہو. فرحت تو عمل کی لونڈی ہے، فرحت تو عمل کی خادمہ ہے، جب اس کے آنے کا وقت آئے گا تو اس وقت میں وہ بھی حاضر ہو جائے گی اور بغیر انتظار کے آ جائے گی، اور اگر نہ آئی تب بھی کوئی مذائقہ نہیں، بلانے کی ضرورت نہیں ہے، اس لیے کہ مقصود عمل ہے اور وہ حاصل ہے. اللہ تعالی ہم سب کو ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. آمین آمین یا رب العالمین. وآخر دعوانا أن الحمد لله رب العالمين. مراقبة كلها. दिले मगमूम को मसरूर कर दे, दिले बेनूर को पुर नूर कर दे, दिले मगमूम को मसरूर कर दे, दिले बेनूर को पुर नूर कर दे, दिले मगमूम को मसरूर कर दे, दिले बेनूर को पुर नूर कर दे। फरोजा दिल में शमे तूर कर दे, ये गोशा नूर से मामूर कर दे। फरोजा दिल में शमे तूर कर दे, ये गोशा नूर से मामूर कर दे। मेरा जाहिर सवर जाए इलाही, मेरे बातिन की जुल्मत दूर कर दे। मेरा जाहिर सवर जाए इलाही, मेरे बातिन की जुल्मत दूर कर दे। मेरा जाहिर सवर जाए इलाही, मेरे बातिन की जुल्मत दूर कर दे। मैं वहदत पिला मखमूर कर दे, मोहब्बत के नशे में चूर कर दे। मैं वहदत पिला मखमूर कर दे, मोहब्बत के नशे में चूर कर दे। न दिल माइल हो मेरा उनकी जानिब, जिन्हें तेरी अता मगरूर कर दे। न दिल माइल हो मेरा उनकी जानिब, जिन्हें तेरी अता मगरूर कर दे। है मेरी घात में खुद नफ्स मेरा, खुदाया उसको बेमकदूर कर दे। है मेरी घात में खुद नफ्स मेरा, खुदाया उसको बेमकदूर कर दे। दिले मगमूम को मसरूर कर दे, दिले बेनूर को पुर नूर कर दे। अल्लाह 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 अल्लाह।